आप लोग देख रहे हैं प्रोग्राम नसीमे ज़िंदगी, और बताते चलें कि मौलाना वली उल हसन रिज़वी साहब तशरीफ़ ला चुके हैं और उनसे गुफ्तगू का सिलसिला शुरू करेंगे। रुबाब मंसूरी, 40 साल पर मुश्तमिल मजहबी और कुरानी जो सरगर्मियाँ रही हैं इस्लामी जमहूरिया ईरान में, उसके हवाले से इंशाल्लाह हम लोग गुफ्तगू करेंगे। जी रुबाब,
बहुत शुक्रिया हसन आपका, और चलते हैं फौरन अपने मौजूद मेहमान की खिदमत में। आपकी खिदमत में सलाम अर्ज़ करती हूँ मौलाना साहब, बहुत बहुत खुश आमदीद कहती हूँ।
मैं भी आपकी खिदमत में भी और अपने नाज़रीन की खिदमत में भी सलाम भी पेश करता हूँ, और उसके साथ साथ इन अय्याम में फातमिया की मुनासिबत से मैं उनकी खिदमत में ताज़ियत भी पेश करता हूँ और अशरे फजर की मुबारकबाद भी पेश करता हूँ।
बहुत शुक्रिया आपका। मौलाना साहब, 40 साल मजहबी और कुरानी तहरीक, एक इनकलाब जिसकी बुनियाद जो है वो कुरान पर, इस्लाम पर रखी हो, तो वो तहरीक आज भी जारी है, वो इनकलाब आज भी उसी जोश व जज्बे के साथ जो है आगे बढ़ता जा रहा है, क्या कहना चाहेंगे इस हवाले साहब?
देखिए, ये बुनियादी तौर पर इनकलाब एक इस्लामी इनकलाब था,
बिल्कुल,
और बिल्कुल एक ऐसे दौर में ये इनकलाब आया था, इसको हकीकी माना में इनकलाब कहा जा सकता है, क्योंकि उस वक्त आलमी सतह के ऊपर दो ब्लॉक में बटी हुई दुनिया अपने फिक्री एतबार से भी दो हिस्सों में बटी हुई थी। एक तरफ इश्तराकियत और कम्युनिज्म का जोर जोरा था, दूसरी तरफ लिबरलिज्म और ह्यूमनिज्म और जमहूरियत, इन सब के अलम्बरदार सरमायादारान निज़ाम था। और इन दो ब्लॉकों में जो मशरिक़ और मगरिब के नाम से जाना जाता था, मशरिक़ और मगरिब, ये दोनों ये तसव्वुर करते थे, दोनों ही निज़ाम, दोनों के यहाँ ये बात शिद्दत के साथ तबलीग की जा रही थी कि मज़हब जो है वो सरमायादाराना निज़ाम वाले कहते थे कि ये असर हाजिर की जो तरक्कियां हैं, जो चहल पहल है, और हम जिस तरफ जाना चाहिए, सारी इंसानियत को ऐशो आराम की ज़िंदगी चाहिए और रिफाही ज़िंदगी हमारी जो है उसमें ये मज़हब रुकावट है। ये इन लोगों का कहना यह है कि जाहिदाना ज़िंदगी और दुनिया को तर्क दुनिया की ज़िंदगी और इस तरीके की चीज़, और इस तौर पर वो सरमायादारान निज़ाम दीन व मज़हब का, न सिर्फ इस्लाम का बल्कि सिरे से दीन व मज़हब का मुखालिफ था। अलबत्त इसके पसे पुश्त वो हालात कार फरमा थे जो मगरबी दुनिया में ख़ास तौर पर ओपेसी और कैथोलिज्म और प्रोटेस्टेंटिज्म ने हवा चला रखी थी, और जिस तरीके से सेल ऑफ द सीन गुनाहों को बेचने का सौदा होता था, जिस तरीके से इल्म व फिक्र से रखने वालों को तख्तेदार तक पहुंचा दिया जाता था, अब जाहिर है कि ऐसे लोगों में मज़हब के ख़िलाफ़ बगावत पाई जाती थी, और उन्हीं लोगों ने यह सरमायादारान निज़ाम अपने हाथ में लेकर के मज़हब बेजारी के साथ मज़हब को किनारे लगा देने की एक मुहिम चला रखी थी। दूसरी तरफ इश्तराक और कम्युनिज्म, ये इश्तराकियत और कम्युनिज्म ने तमाम लोगों को, वो लोग जो पढ़े लिखे मुआशरे में आगे बढ़ना चाहते थे इल्मी बुनियादों के ऊपर और फिक्री बुनियादों पर, उनको ये कहकर कि ये मज़हब जो है लोगों को अफीम की तरीके से नशावर चीज़ है और लोगों को सुला देता है, तो जिसमें अपने हकूक़ के लिए कोई आवाज़ नहीं बुलंद करता और अपने हकूक़ की शनाख्त ही नहीं रखता कि उसके लिए आवाज़ बुलंद कर सके, और इस तरीके की बात, ये मज़हब लोगों को, फ़िक्रों को शाहों का ग़ुलाम है और जो शाह कहते हैं वैसे ही करता है, लिहाजा इस तरीके का एक तसव्वुर ज़हनों के अंदर, और इन्होंने मज़हब के ख़िलाफ़ बगावत, तो दोनों तरफ से मज़हब को किनारे लगा देने की एक मुहिम थी, और लोग ये सोच ही नहीं सकते थे कि इनकलाब जैसी चीज़ मज़हब के ज़रिए भी सामने आ सकती है। लिहाजा ऐसे में इन दोनों ब्लॉकों से बराबर से मुकाबला करते हुए इमाम खुमैनी रिज़वानुल्लाह अलैह ने एक नया तसव्वुर حالانکہ ایسا تصور جو خود مسلمانوں کو بھی چونکا دینے والا تھا اور اس وہ سامنے پیش کیا اور یہاں ایران میں اسلامی انقلاب لے آئے اور ظاہر ہے کہ اس کی بنیاد ہی اسلامی بنیادوں پر تھی اور یہ اسلامی انقلاب کہا گیا اور انقلاب کے بعد اسلامی نظام قائم ہوا۔
بالکل، انشاءاللہ گفتگو کو یہیں سے آگے بڑھائیں گے۔ مولانا صاحب آپ کا شکریہ ادا کرتی ہوں۔ معزز ناظرین وقت ہوا ہے، چلتے ہیں حسن کی طرف۔
بہت بہت شکریہ مولانا صاحب، جن نکات کی جانب اشارہ کر رہے ہیں یقیناً آپ سب کے لیے باعث دلچسپی ہوگا۔ انقلاب سے قبل بہت سارے ایسے افراد تھے کہ ابھی چند دن قبل ایک عالم دین ہے، انہوں نے بہت ہی اچھی بات کہی، کہا کہ وہ شعراء یا یونیورسٹی پروفیسرز خصوصاً بر صغیر میں جو تھے، اگر ایران کا اسلامی انقلاب ان کے سامنے ہوا ہوتا تو یقیناً وہ اس کے بہت بڑے حامی ہوتے، لیکن وہ جو ہیں اس وقت بہرحال وہ کمیونزم اپنے عروج پہ تھا یا دوسرے افکار، اس کے حامی ہو گئے تھے کیونکہ ان کے سامنے کوئی متبادل پیش نہیں کیا گیا تھا۔ امام خمینی رحمۃ اللہ علیہ کا سب سے بڑا کارنامہ یہی ہے۔
مولانا صاحب، آپ نے یہاں پر بڑی اچھی طرح یعنی وضاحت سے ہمیں بتایا اس بات کو کہ ایک طرف ہم دیکھتے ہیں کہ ایسے افراد جن کے سر میں جو ہے اس بات کو بھر دیا گیا تھا کہ اسلام جو ہے جس طرح آپ نے کہا کہ افیم کی طرح آپ کو سلا دے گا، اور ایک طرف جو ہے وہ شاہ کی حکومت جو اسلام کے خلاف ہے، ٹھیک ہے، ایسے میں اپنی بات مثال کے طور پر لوگوں تک پہنچانا، وہ پیغام اسلام کا پہنچانا اور پھر انقلاب کی کامیابی نہایت ہی سخت کام ہے، کس طرح سے یہ ہوا؟
دیکھیے، اس کے لیے بہرحال امام خمینی رضوان اللہ علیہ کو بہت قربانیاں دینی پڑی ہیں۔ انہوں نے، آپ نے سنا ہوگا کہ امام حسین علیہ السلام نے کربلا تک پہنچنے کے لیے قربانیاں دیں، وطن کو چھوڑا، مکہ معظمہ میں گئے، وہاں حج کو بدلا عمرے سے، پھر وہاں سے نکلے کربلا میں آئے اور پورے عزیز و اقارب کی قربانی،
خواتین کو اسیری
کی منزلوں سے، یہ تمام قربانیاں جو انہوں نے پیش کی تھیں تو ظاہر ہے تاریخ کے اندر سب ہیں اور سب جانتے ہیں۔ تو دین کے لیے، تو جب دینی جذبہ ہوتا ہے تو انسان، جب دینی انقلاب لانا، انقلاب کا مطلب کیا تھا؟ آپ جانتی ہیں کہ انقلاب جو ہے وہ عام طور پر تبدیلی کا نام ہے، سماجی اور معاشی اور اقتصادی تبدیلی کا نام انقلاب، جیسا کہ اس سے پہلے جتنے انقلابات آئے وہ سیاسی اقتصادی اور معاشرتی تبدیلی کا نام، مذہب کا اس میں کہیں کوئی
نام
و نشان نہیں تھا۔ اس ماحول کے اندر امام خمینی رضوان اللہ علیہ نے بتایا کہ نہیں، اسلام دین زندگی ہے، زندگی سے الگ کوئی چیز نہیں ہے، اسلام دین حیات اور دین زندگی ہے۔ اسلام کو لوگوں کی زندگی سے دور کر دیا گیا ہے اور لوگ اپنی عملی زندگی سے، جیسے کہ چونکہ مغربی سماج دنیا پر حکمراں ہے اور وہاں یہ تصور تھا کہ ہفتے میں ایک دن خالی جا کر کے چرچ میں بیٹھ جاؤ اور وہاں بیٹھ کر کے کچھ حضرت عیسیٰ سے متعلق انجیل کی تلاوت کر لو، کر لو، یہی دین ہے، یہی بس مذہب، اور بقیہ زندگی سے دین کا کوئی تعلق نہیں ہے۔ یہی تصور اسلام کے سلسلے میں بھی اہل مغرب نے، چونکہ علمی فوقیت حاصل کر لی 16ویں 17ویں صدی میں، جو وہاں رنیسا آیا اور علمی ذوق پیدا ہوا، فکر پیدا ہوا، تو اس کی وجہ سے تمام، بدنصیبی یہ ہے کہ اسلام میں خود اسلامی کتابیں جو ہیں وہ ان کے ہاتھ میں آ گئیں اور انہوں نے جیسے چیز چاہا اس کی تفسیر کی، جس انداز سے چاہا اس کو لوگوں کے سامنے پیش کیا۔ بڑی بڑی کتابیں جو علماء نے لکھی تھیں، جو مفسرین، محدثین اور مورخین نے قلم بند کی تھی، ان کو انہوں نے اٹھا کر کے اپنے طور پر لوگوں کے سامنے پیش کیا، تو اب ان کے ہاتھ میں تھا اسلام۔ تو امام خمینی نے کہا یہ تو کوئی چیز نہیں ہوئی، اسلام قرآن کی دین ہے، قرآن سے الگ کوئی چیز نہیں ہے، قرآن کے اندر تمام سب کچھ موجود ہے۔ جیسا کہ ابھی آپ نے بتایا، محمد طباطبائی صاحب نے واقعی قرآن کو زندہ کیا، قرآن آج سب لوگ سمجھے، پہلے تو یہ کہا جاتا تھا کہ بھائی اگر ہے بھی تو یہ اہل سنت کے ہاں حافظ ہوتے ہیں، شیعوں کے ہاں تو حافظ بھی نہیں ہوتے اور ان سے قرآن سے کوئی تعلق نہیں ہے، لیکن یہ چیز لوگوں کے سامنے پہنچائی کہ نہیں، یہ مملکت تشیع جو ہے جہاں اسلام، یہ قرآن اسلام کا ہے، اور اسلام و قرآن نہ کسی بھی مذہب و ملت سے الگ نہیں ہے، سب کے سب قرآن کے اوپر یقین رکھتے ہیں، سب کے سب پیغمبر اسلام پر یقین رکھتے ہیں، وہ سب کلمہ پڑھنے والے قرآن کو مانتے ہیں۔ اور پھر عملی طور پر آپ دیکھیے، میں اس موقع کے اوپر ظاہر ہے کہ ان کا چونکہ طباطبائی صاحب کا ذکر تھا، میں عرض کر دوں کہ ہمارے ہاں सिर्फ ईरान ही में नहीं ये तब्दीली आई है, बल्कि हमारे यहाँ हिंदुस्तान और पाकिस्तान वगैरह में भी ऐसे ऐसे हाफिज़ पैदा हो गए हैं। खुद यहाँ ईरान के हिंदुस्तान के एक साहब मौजूद हैं, मौलाना मुश्तबा हुसैन साहब, जो आप जानती हैं कि वो उन्होंने 12 साल के सिन के अंदर उसी तरीके से पूरा कुरान हिफ्ज़ किया, और अब वो माशाल्लाह कुरान के भी हाफिज़ हैं और नहजुल बलागा के भी हाफिज़ हैं। तो अब ये सब चीज़ें जो हैं वो इस्लामी इनकलाब का मतलब यही है, और ये किताबी इनकलाब खाली नहीं है बल्कि अमली शक्ल में इनकलाब आया। कल एक खुमैनी थे और एक खुमैनी पैदा हुए और उन्होंने लोगों को सोचने और समझने की इस तरफ दावत दी कि इंसान की जिंदगी से इस्लाम अलग नहीं है। अलबत्ता उससे पहले भी आयतुल्ला मुदर्रिस जैसी शख्सियत, उन्होंने कहा कि हमारा दीन ही इस मज़हब है और हमारा दीन ही सियासत है और सियासत ही दीन है, इसका नारा उन्होंने लगाया, लेकिन इसको अमली शक्ल देने में वो कामयाब नहीं हो सके। कोशिश की और शुरू से लोग कोशिश करते रहे, लेकिन लोग ये तसव्वुर नहीं कर पाते थे कि ये दुनिया की साम्राज्य दुनिया ये इस्लाम को इस शक्ल में कबूल कर पाएगी। लेकिन वाकई ये इमाम खुमैनी का अजीम कारनामा है, और 40 साल के बाद आज मुझे इस बात को लोगों के सामने कहने में बड़ा इफ्तिखार महसूस हो रहा है कि आलम इस्लाम ने अमली तौर पर देख लिया इस्लाम को। जो लोग मस्जिदों और इमामबाड़ों की सिर्फ जीनत बनाए हुए थे और ये समझते थे कि इसका इंसान की अमली ज़िंदगी से कोई ताल्लुक़ नहीं है, ख़ुद हमारे यहाँ उलमाए तशय्यो भी मज़हब और सियासत को दो अलग अलग रुख से देखा करते थे और सियासत से बेजार थे वो, लेकिन उन्होंने आज देख लिया कि 40 साल से यहाँ कुरान की हुक्मरानी है, दीन की हुक्मरानी है, मज़हब की हुक्मरानी है, और 40 साल में ईरान जहाँ था वहाँ से पीछे नहीं हटा है कि कुरान पर चल कर के हम पीछे हट गए, दीन और मज़हब के आइन और दस्तूर पर चल के पीछे हट गए, बल्कि ईरान आज उस सफ में खड़ा है कि इस वक्त की जो एटमी ताकतें हैं वो ईरान से खौफजदा हैं कि अगर ये इसी रविश पे आगे बढ़ते गए और एटमी कुव्वत बन गए, और जो हमें नहीं मालूम, हम जाहिर है कि अगर बने भी तो हम हमारा हदफ और मकसद ही हमको मज़हब इजाज़त नहीं देता कि हम दुनिया में तबाहियां मचाएं, हम दुनिया में बर्बादियां मचाएं, लिहाजा हम एटमी कुव्वत बनने के बावजूद उसको तामीरी कामों में लाना चाहते हैं। तो वो लोग जो एटमी कुव्वत से तखरीबी काम ले रहे हैं वो नहीं चाहते कि ईरान जो है वो एटमी कुव्वत बने, इसलिए कि ईरान अगर एटमी कुव्वत बाउन सूरत बना तो जाहिर है कि वो तामीरी कामों में लगाएगा, फिर दुनिया के अंदर तामीरी वो काम अंजाम पाएंगे, तखरीबी काम ख़त्म करना पड़ेंगे, और ईरान हमारे तखरीबी कामों में मुज़ाहमत ईजाद करेगा। इसी खौफ के तहत वो चाहते हैं कि ईरान पर दबाव डालें और ईरान के ऊपर, और कोई बस नहीं चल पा रहा है, जाहिर है कि दीन को हमसे छीन नहीं सकते, मज़हब को हमसे छीन नहीं सकते, उलमा को हमसे छीन नहीं सकते, कुरान हमसे छीन नहीं सकते, अब क्या करें। वो चाहते हैं कि दुनिया में सरमाया, जितना सरमाया है वो आमतौर पर कैपिटलिस्ट दुनिया के सारे, वो बड़े बड़े यहूदी हैं, वो बड़े बड़े ईसाई हैं, लिहाजा उनकी इजारादारी जो कायम है उसके तहत हम ईरान को इक्तिसादी बुनियादों पर मजबूर करेंगे घुटना टेकने पर, लेकिन इंशाल्लाह वो इसमें भी कामयाब नहीं हो सकेंगे, इसलिए कि इस्लाम जो ईरान ने कबूल किया है वो तरक्की का मुखालिफ नहीं है, वो इल्म का मुखालिफ नहीं है, वो टेक्नोलॉजी का मुखालिफ नहीं है, बल्कि वो इल्म और टेक्नोलॉजी और इन तमाम तरक्कियों का जो हमको जदीद दुनिया में जिसकी ज़रूरत है, हमारा जवान जिसकी तलाश में है, वो सारी चीज़ें इस्लामी इनकलाब के ज़रिए ईरान ने फराहम की हैं, और ईरान उन सब का मुवैद है, उन सब को दुनिया के सामने पैगाम देता है कि मज़हब कोई भी पस्ती, किसी पस्ती का नाम नहीं है, मज़हब तरक्की और कमाल का नाम है, मज़हब के ज़रिए से हर तरह की तरक्की और कमाल हासिल किया जा सकता है, और अल्हम्दुलिल्लाह 40 साल के अरसे में हमने अमली तौर पर इसको दुनिया के सामने साबित भी कर दिया है, और सारी दुनिया जानती है कि ईरान ने जो कहा है वो उसी पर अमल कर रहा है, और यही चीज़ है कि आज हमारा इनकलाब जो है, हम जब कह रहे हैं कि इस्लामी इनकलाब, तो किसी एक के अंदर भी ये जुरत नहीं है जो ये कहे कि साहब ये इस्लामी इनकलाब नहीं बल्कि ये फलां जहत से इनकलाब है, बल्कि सब दुनिया जानती है कि ईरान वाकई इस्लाम का معید ہے۔
بالکل ایسا ہی ہے، اس بات میں کوئی شک نہیں۔ مولانا صاحب آپ کا شکریہ ادا کرتی ہوں۔ ناظرین چلتے ہیں حسن کی طرف اور اس کے بعد اپنی گفتگو کو آگے بڑھائیں گے۔ جی حسن،
بہت بہت شکریہ، ہم استفادہ کر رہے ہیں ہم لوگ بھی اور ہمارے ناظرین کو بھی بہت پسند آ رہی ہے گفتگو آج کی۔ چند سال پہلے ہندوستان کے مشہور صحافی ظفر آغا صاحب تشریف لائے تھے ایران اور ان سے گفتگو ہوئی تھی، چند گھنٹے ان کے ساتھ گزارنے کا ہمیں بہرحال فخر ہے۔ تو انہوں نے یہ کہا تھا، ان کے الفاظ میں دہرا رہا ہوں، کہ میں نے تہران کو اور ایران کے مختلف شہروں کو اس کے مختلف جگہوں پر میں نے اس کو دیکھا، اور اب میں یہ کہہ سکتا ہوں کہ آئندہ چند سال کے اندر ایران اقتصادی لحاظ سے بھی چین کی طرح ابھر کر سامنے آئے گا انشاءاللہ۔ اور چلتے ہیں ہم پروگرام کے اگلے حصے کی جانب اور آپ کی خدمت میں حاضر ہوں گے۔
40 سال گزر گئے اس اسلامی انقلاب کو، آپ کی کیا رائے ہے؟ آپ کس نگاہ سے دیکھتے ہیں؟ نوجوانوں میں ابھی بھی وہ جذبہ ہے، نوجوان جنہوں نے انقلاب کو دیکھا بھی نہیں، تھے بھی نہیں اس وقت۔ کل ایک انٹرویو دیکھ رہی تھی، ایک نوجوان لڑکا، ایک یونیورسٹی اسٹوڈنٹ ہوگا، اس کا جذبہ دیکھ کے سچ میں مجھے رشک آ رہا تھا اس کے اوپر، کہ اتنے وہ خلوص و نیت کے ساتھ اس انقلاب کی تعریف کر رہا تھا۔ کیا کہنا چاہیں گے؟
جی ہاں، وہ میں آپ کے سامنے عرض کروں کہ یہ 40 سال اب تو عملی طور پر لوگوں نے دیکھ لیا نا۔
بالکل،
جب امام خمینی اسلامی انقلاب کی بات کر رہے تھے تو اس وقت لوگ تو تصور نہیں کر پا رہے تھے، خود وہ لوگ جو ایران کے تھے یا اسلامی تشیع سے تعلق جن کا تھا، وہ بھی یہ باور نہیں کر پا رہے تھے، اس لیے کہ انہوں نے دیکھا تھا کہ 40 سال کا یہ دور ان کے سامنے جو گزرا ہے یہ تو نہیں تھا۔ آج ہمارے جوان باور کر رہے ہیں، محسوس کر رہے ہیں، اگرچہ اقتصادی مشکلات نے لوگوں کو تھوڑی سی مشکلات میں بھی مبتلا کیا ہے، جوان شک و شبے میں بھی ایک مرتبہ پڑھتے ہیں کہ آخر یہ کیا ہو پائے گا، یہ دنیا جو ہے وہ ہم کو زندہ رہنے دے گی یا نہیں زندہ رہنے دے گی، لیکن حقیقت یہ ہے الحمدللہ وہ اطمینان و یقین جو رہبر معظم کو ہے اور اس ملت کو، ان کے اوپر یقین ہے اور یہاں کے قائدین کے اوپر بھی یقین ہے کہ وہ انشاءاللہ اگر انہوں نے اسلام و قرآن سے انحراف نہیں کیا تو، اور انشاءاللہ نہیں کریں گے، تو پھر یہ انقلاب جو ہے وہ ہمارا انقلاب امام مہدی علیہ الصلوۃ والسلام کے اس انقلاب سے ملے گا جس کے لیے ماہ رمضان مبارک میں آپ وہ دعائیں پڑھتی ہیں کہ خداوند عالم جب وہ آئیں گے تو تمام فقر و یعنی غربت اور فلاکت اور یہ سب کچھ ایک دم خود نیست و نابود ہو جائے گی، تو یہ تصور جو ہے اس وقت کوئی ہاتھ پھیلانے والا نظر نہیں آئے گا، لوگوں کے پاس پیسے رکھے ہوں گے اور لوگ جو ہے کوئی لینے والا نہیں ہوگا، تو ایسی صورت میں انشاءاللہ یہ انقلاب اس سے متصل ہونے والا ہے اور انشاءاللہ کسی طریقے کی کوئی مایوسی کی بات نہیں ہے۔ 40 سال کے عرصے میں ہم نے ثابت کر دیا کہ ہمارے پاس الحمدللہ ہم ترقی کی طرف گامزن ہیں اور کمال کی طرف گامزن ہیں دین و مذہب کے ساتھ۔
بالکل ایسا ہی ہے۔ بہت شکریہ مولانا ولی الحسن رضوی صاحب، آپ کا تہ دل سے شکریہ ادا کرتی ہوں کہ آپ تشریف لائے، ہماری پروگرام کو اپنے رونق بخشی۔ آپ سے خدا حافظی کرتے ہیں۔ اور جی حسن بھائی،
میں بھی شکریہ ادا کرتا ہوں خصوصی طور پر مولانا صاحب کا، اور اگر مشکلات نہ ہوں تو تعجب کرنا چاہیے، اگر مسائل کھڑے نہ کیے جائیں تو تعجب کرنا چاہیے، جب ایک آدمی حق کے راستے پر گامزن ہوتا ہے تو اس کے سامنے ہزار پریشانیاں کھڑی کی جاتی ہیں۔